अब हम कुछ जनरल मसाइल देखेंगे, क्योंकि नमाज़े जनाजा का तरीका तो समझ लिया, दुआएं भी सीख ली, अब मसाइल, क्योंकि ये हैं वो चीज़ें जिसके ऊपर अमूमन सवाल जवाब होते हैं। तो आप इस सोच के साथ इन सारी चीज़ों को सुन लीजिए कि अगर आपके जहन में इससे मुतल्लिक कोई भी सवाल है, तो मुझे यकीन है कि अब ये जो सिलसिला आगे चलने में लगा है, ये आपके सवालों का जवाब है। आप कह लीजिए कि आपको पूछे बगैर अपने सवालों के जवाब अब इसमें मिलेंगे। और दूसरी बात एक और भी, और वो क्या कि जितना ज़्यादा आप तवज्जो से सुनते हैं, सवालों के जवाब उसी में ही होते हैं। तो आइए देखते हैं जनाजे के मसाइल। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो मोमिन सवाब की नीयत से किसी मुसलमान के जनाजे के साथ जाता है और जनाजा होने और तदफीन से फारिग होने तक साथ रहता है, तो इसके लिए 2 किरात सवाब है। हर किरात ओहद पहाड़ के बराबर है, और जो सिर्फ जनाजा पढ़कर वापस आ जाता है तो इसके लिए 1 किरात है। ये रिवायत बुखारी की है 1325 और मुस्लिम में 945। आप देखिए कि इंसान किसी के नमाज जनाजा के लिए गया और खुद इतना ढेरों ढेर अजर लेकर आया, क्योंकि जो लफ्ज़ किरात है ना, ये कनातीरमकनतरती में हम देख चुके, यानी एक इकाई है, जैसे किलो और मन टन। तो ये स्ट्रेटेजी समझ लीजिए कि बहुत ज्यादा सवाब है, ढेरों ढेर सवाब है। ठीक है, इसे पता क्या चला कि कोई अपना हो के बेगाना, रिश्तेदार है कि नहीं, जाइए नमाज जनाजा पढ़ने का मौका है तो पढ़ के आइए। किसी को आप जानते हैं कि नहीं, कोई रिश्तेदार है कि नहीं, कोई आपके घर आया था कि नहीं किसी जनाजे पे, इन सब चीज़ों को पीछे डालिए। एक मुसलमान समझ के मुसलमान का हक समझिए। पीछे हमने हदीस पढ़ी थी कि मुसलमान के मुसलमान पे 6 हकूक है, तो उसमें एक हक है कि जब वो फौत हो जाए तो उसकी नमाज जनाजा पढ़ी जाए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैयत को जल्द दफन करो, अगर वो नेक है तो जिस तरफ तुम इसे भेज रहे हो वो इसके लिए फ़ायदेमंद है, और अगर वो बुरा है तो वो बोझ है जिसे तुम अपनी गर्दनों से उतार दोगे। अल्लाह ना करे हम ऐसा बोझ हों। मुराद क्या है कि जल्दी करो जनाजे की अदायगी के लिए, नमाज जनाजा के बाद दफन करने में जल्दी करनी चाहिए। रिवायत बुखारी के 1315 और मुस्लिम में 944 है। तो बिला वजह देर नहीं करती। अमूमन हमारे यहाँ क्यों देर होती है, फलां बच्चा नहीं आया, फलां बेटी नहीं आई। मैं अक्सर सोचती हूँ और दिल में सवाल भी आता है, क्या ये मुंह देखने वाला होता है? हमारे मुल्कों में एक तो है शादी, दूसरे मुल्कों से भी लोग आएंगे, शादी पे जा रहे हैं, बड़ा नोन है ये। ट्रैवलिंग हमारे कल्चर में बड़ी पसंदीदा, 6-6 माह पहले तैयारियां की होती हैं। शादी है, चलिए खुशी का मौका, जाइए अल्लाह नसीब करे। लेकिन ये जो जाना है ना, 6-6, 10 नहीं 20-25 लोगों का टिकट बुक होता है जहाज में, फिर एक फ्री डेड बॉडी जाती है साथ। देख भी लिए फिर भी जाना है, नहीं देखा दूसरे मुल्क है, अल्लाह ना करे किसी को कि कोई अपने किसी प्यारे को इस हालत में देखे और इसके लिए जाए। नहीं देखेंगे ना सब्र आ जाएगा, वहीं लगेंगे फिरते चलते। तो इस्लाम इन चीज़ों को ज़्यादा पसंद नहीं करता। और ऐसा मुँह क्या दिखाना कि जिसके बाद वो घर वालों के भी दिल पर एक किस्म का करे कि नक्श पड़ जाए ना। बिला वजह देर नहीं करनी चाहिए। सुन्नत यह है कि नमाज जनाजा में सूरत फातिहा और दुआएं आहिस्ता आवाज़ में पढ़ी जाएं। ये निसाई की रिवायत 1991 और हाफिज़ इब्ने हजर की बुक है अल-फ़तहुल बारी, उसकी जिल्द 3 के 204 में भी सही रिवायत है। क्या पता चला इससे? आप अमूमन देखिए तो आहिस्ते पढ़ी जाती है ना, हरम में भी आप जितनी भी सुनते हैं उसमें भी आवाज़ नहीं आ रही होती, सिर्फ अल्लाह अकबर की आवाज़ आती है। अब्दुल्ला बिन अब्बास रदी अल्लाह अन्हुमा ने जनाजे में तालीमन यानी सिखाने की खातिर सूरत फातिहा बुलंद आवाज़ से पढ़ी। यानी आप जैसे बच्चों को नमाज सिखाते हैं तो थोड़ा सा ऊंची पढ़ लेते हैं, तो इस तरह पढ़ी जा सकती है। ये रिवायत निसाई की है 1990 और इमाम हाकिम की मुस्तदरक जिल्द 1 358-386 और बुखारी में भी है 1335। तो किसी को सिखाना हो तो फिर बुलंद भी पढ़ सकते हैं, यानी पढ़ी जा सकती है बुलंद भी, लेकिन मसनून अमल जो अल्लाह के नबी ने खुद किया वो आहिस्ता आवाज़ थी। और पीछे भी आपको बताया ना कि एक सहाबी रो रहे थे और अल्लाह के नबी की नमाज जो पढ़ाई गई थी उस पर कह रहे थे ये मेरी नमाज होती। तो इससे भी पता चलता है कि आप कभी ऊंची भी पढ़ते थे। तालीम के अलावा मुतलकन जायज़ होने की बिना पर भी बुलंद आवाज़ से जनाजा पढ़ाया जा सकता है, यानी जो कि अभी मैंने बात कह दी ये वही बात है कि ऊंची आवाज़ से पढ़ाना चाहे कोई तो पढ़ा सकता है। इसकी दलील देखिए आ भी गई आपके सामने। औफ़ बिन मालिक रज़ी अल्लाह अन्हु फरमाते हैं, اللہ کے نبی نے نماز جنازہ میں ایک دعا پڑھی جو میں نے یاد کر لی، اور میں نے تمنا کی کہ کاش یہ میرا جنازہ ہوتا۔ دنیا میں بھی کسی کو کوئی نعمت ملے تو دوسروں کو رشک آنے لگتا ہے نا، یہاں بھی کچھ ایسی ہی بات ہے۔ اور یہ صحیح مسلم کی روایت ہے 963 نمبر، تو اونچی آواز سے پڑھی جا سکتی ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، جب تم جنازہ دیکھو تو کھڑے ہو جاؤ، اور جو شخص جنازے کے ساتھ جائے اس وقت تک نہ بیٹھے جب تک جنازہ نہ رکھا جائے۔ یہ بھی میت کی ایک قسم کہہ لیں تکریم ہے، اور ایک سنت ہے کہ آپ چلتے جائیے اس کے ساتھ، اور جب پھر اس کو رکھیں تو پھر بیٹھیے۔ بخاری کی روایت 1310۔ اس سے کیا ہوگا؟ تذکیر، نصیحت، آپ کو اپنا جانا یاد رہے گا۔ بعض علماء کے نزدیک یہ حکم استحباب کے طور پہ، یعنی پسندیدہ، ریکمینڈیڈ ہے، اور بعض علماء اسے منسوخ قرار دیتے ہیں۔ اس کی دلیل حضرت علی کی روایت ہے، کان رسول اللہ صلی اللہ علیہ وسلم امرنا بالقیام فی الجنازتی ثم جلس بعد ذلک و امرنا بالجلوس۔ رسول اللہ صلی اللہ علیہ وسلم نے ہمیں جنازے کے بارے میں کھڑا ہونے کا، یعنی کھڑے ہونے کا حکم دیا تھا، پھر اس کے بعد آپ بیٹھے رہتے اور ہمیں بھی بیٹھنے کا حکم دیا تھا۔ یہ روایت مسند احمد کی جلد 83 اور روایت 627 ہے۔ اور اسی طرح سے شرح المعانی الآثار امام طحاوی کی کتاب ہے، اس کی جلد 282 پہ بھی ہے، اور الاحکام الجنائز للالبانی صفحہ 100 پہ بھی ہے۔ اس سے کیا پتہ چلتا ہے؟ دیکھیے، آپ نے اس پوری بک کے دوران دین کا ایک مزاج دیکھا ہے، یہ بھی ٹھیک تو وہ بھی ٹھیک۔ جو کام اللہ کے نبی صلی اللہ علیہ وسلم سے دونوں طرح مل گیا، بحث نہیں۔ پہلی میں کہا کہ کھڑے رہو جب تک میت کو بٹھا نہ دیا جائے، وہ بھی ٹھیک۔ ایک موقع پہ آپ کے بارے میں یہ ہوا کہ آپ کھڑے ہونے کا دیتے تھے حکم، اور آپ اس کے بعد آپ بیٹھے رہتے تو ہمیں بھی کہتے بیٹھ جائیں، یعنی شدت نہیں برتی ہے، یعنی ہمارے ہاں نفرتیں ختم ہو جائیں اگر ہم صرف نماز کے طریقوں کو صحیح طریقے سے لے لیں۔ نبی اکرم صلی اللہ علیہ وسلم نے شہداء کو خون سمیت دفنانے کا حکم دیا، ان پر نماز جنازہ پڑھی، نہ انہیں غسل دیا۔ جی، یہ ہے شہید کی خوبصورت چیز۔ یہ روایت بخاری میں 1343 اور 1347 ہے۔ کیا پتہ چلا کہ شہید کو غسل دینا ضروری نہیں، اور ایسے ہی دفنا دیا جائے اس کے بہتے خون کے ساتھ۔ ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ نماز جنازہ کی 4 تکبیریں ہیں، جیسا کہ ابھی ہم نے دیکھا بھی ہے۔ یہ بخاری کی روایت 1333 اور مسلم 951۔ زید بن ارقم رضی اللہ عنہ نماز جنازہ پر 4 تکبیرات کہتے تھے، ایک جنازے پر انہوں نے 5 تکبیرات کہیں، اور فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم بھی اسی طرح کرتے تھے۔ صحیح مسلم 957 نمبر کی روایت ہے۔ اور آپ نے سہیل اور ان کے بھائی رضی اللہ عنہما کی نماز جنازہ مسجد میں پڑھائی، مسلم کی روایت 973، تو نماز جنازہ مسجد میں ہو سکتی ہے۔ عموماً تو لوگ جنازہ گاہ میں ہی پڑھتے ہیں، لیکن مسجد میں بھی ہو سکتی ہے۔ حضرت سیدنا فاروق اعظم یعنی حضرت عمر رضی اللہ عنہ کی نماز جنازہ حضرت صہیب رضی اللہ عنہ نے مسجد میں پڑھائی، یہ روایت بھی ہمارے پاس ہے، تو گویا کہ مسجد میں نماز پڑھانی جائز ہے۔ یہ سنن الکبریٰ کی روایت ہے، بیہقی کی جلد 4 پیج 52، اور صحیح روایت ہے یہ۔ پھر اسی طرح سے اب یہ نماز کی جو باتیں ہم پڑھ رہے ہیں، اسے مختلف قسم کے حالات میں مختلف عمل دکھ رہے ہیں۔ پھر رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، 4 مسلمان جس مسلمان کی تعریف کریں اور اچھی شہادت دیں، اللہ اسے جنت میں داخل کرے گا۔ ہم نے عرض کی، اور 3 یعنی اگر 3 لوگ کریں، تو آپ نے فرمایا 3 بھی، اور ہم نے عرض کی اور 2، آپ نے فرمایا 2 بھی، پھر 1 کے متعلق ہم نے سوال نہیں کیا، یعنی امید تھی کہ اللہ کے نبی اس پر بھی یس کہیں گے۔ یہ بخاری کی روایت ہے، 1368-2643 نمبر کی روایت ہے۔ پھر ذرا نماز جنازہ کیا ہوتی ہے، اس کے بارے میں کیا حکم ہے، یہ بھی سن لیجئے گا، کیونکہ یہ بھی سوال اکثر آتا ہے۔ غائبانہ نماز جنازہ پڑھنا مشروع ہے، مشروع مین جائز ہے، شرع میں، شریعت میں اس کی اجازت ہے۔ علماء متقدمین، پہلے گزر گئے، یعنی جس کو اسلاف بھی کہہ لیجئے، ان میں غائبانہ نماز جنازہ کے بارے میں اختلاف ہے۔ مثلا امام شافعی رحمہ اللہ، امام احمد بن حنبل رحمہ اللہ، اور دیگر جمہور، جمہور کہتے ہیں میجورٹی، جیسے جمہوریت ہے نا، میجورٹی از اتھارٹی، وہی لفظ ہے، جمہور سلف صالحین اسے جائز کہتے ہیں، جبکہ احناف یعنی امام ابو حنیفہ سے نسبت رکھنے والے اور مالکی یعنی امام مالک سے نسبت رکھنے والے لوگ اسے ناجائز خیال کرتے ہیں. جواز کا قول راجح ہے. دیکھیے یہ ہوتا ہے طریقہ، ہر امام کی رائے اکٹھی کی جائے اور اس کو احادیث کے آئینے میں پرکھیے، ہوں گے تو دونوں کے پاس جواز، لیکن راجح اور مرجوح، یعنی اب نماز جنازہ ہو سکتی ہے کہ نہیں، تو یہ قول راجح ہے یعنی ہو سکتی ہے. دلیل دیکھ لیجئے، آپ نے فرمایا آج حبشہ سے تعلق رکھنے والا ایک نیک سیرت انسان، مراد شاہ حبش تھا، فوت ہو گیا، نجاشی جس کا ذکر آتا ہے قرآن میں بھی، آؤ ہم اس کی نماز پڑھیں. راوی کہتے ہیں ہم نے صفیں درست کی اور رسول اللہ صلی اللہ علیہ وسلم نے اس کی نماز جنازہ پڑھائی. نماز جنازہ کے وقت ہم نے صف بندی کر رکھی تھی، یعنی صفوں میں تھے لوگ، اور یہ روایت ہے بخاری 1320. چلیے اتنی بات تو سمجھ آئی نا اس میں صف کی ہے. اب آگے دیکھیے اور پھر آپ کو اس کی جو اصل علت ہے وہ آگے سمجھ آئے گی. بخاری کی ایک اور دوسری روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم اپنے صحابہ کرام کو ساتھ لے کر عید گاہ تشریف لے گئے اور وہاں چار تکبیروں کے ساتھ اس کی نماز جنازہ ادا کی، یعنی وہی جیسے کہ شروع سے ہم پڑھتے آ رہے ہیں، اس میں کسی کا اختلاف نہیں کہ تکبیریں چار سے زیادہ ہیں یا کم. بخاری کی روایت ہے 1333. ٹھیک ہے، پھر اس کے بعد بعض لوگ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے اس کی نماز جنازہ کا اہتمام اس لیے کیا تھا کہ وہ مسلمانوں کی سرزمین سے باہر، کیونکہ حدیث میں نے بغیر اردیکم، کیونکہ حبشہ تو ایک کرسچین ملک تھا اس وقت، تو غیر ملک میں فوت ہوا تھا اور اس کا جنازہ نہیں پڑھا گیا تھا. یہ بات عقل کے خلاف ہے کہ ایک ملک کا سربراہ مسلمان ہو اور اس کے اسلام کا چرچا بھی ہو چکا ہو، لیکن وہاں اس کا کوئی ہم نوا نہ ہو، حتیٰ کہ اعیان سلطنت، اہل خانہ اور دوست احباب بھی اس نعمت سے محروم رہے ہوں اور اس کی نماز جنازہ نہ پڑھی گئی ہو. یہ روایت فتح ربانی جلد 7 223 ہے. نجاشی بلاد کفر میں فوت ہوا تھا، جیسا کہ مستند احمد کی روایت 64 اور 7 میں کیا ہے، بغیر اردکم کے الفاظ ہیں، اور اس کا مطلب کیا ہے کہ وہ سرزمین مدینہ میں فوت نہیں ہوا، اگر یہاں فوت ہوتا تو تم اس کا جنازہ ضرور پڑھتے، تو لہٰذا اس کی نماز جنازہ ادا کرنے کا اہتمام کرو. تو اب دیکھیے یہ اتنی روایت تو آپ کو سمجھ آ گئی. یہ جو آخری حصہ تھا یہ عون المعبود جلد 2 198 پہ، پتہ کیا چلا، یہ اب لے لیجئے اصل عمل کے لفظ یہ ہیں، چنانچہ جو مسلمان بلاد کفر میں فوت ہو جائے اس کی غائبانہ نماز جنازہ پڑھنا بلا شبہ مشروع ہے، اور جو مسلمان میت مذکورہ کیفیت کی حامل نہ ہو تو اس کا غائبانہ نماز جنازہ پڑھنا بھی مذکورہ دلیل کے عموم کی وجہ سے اور نجاشی کے ساتھ تخصیص کی صریح دلیل نہ ہونے کی وجہ سے جائز ہے. لیکن چونکہ نبی صلی اللہ علیہ وسلم، خلفۂ راشدین اور دیگر سلف کا عام معمول یہ نہیں تھا، لہذا نبی اکرم صلی اللہ علیہ وسلم اور خلفۂ راشدین کے عام معمول ہی کو اپنانا افضل اور بہتر ہے. کیا پتہ چلا؟ پہلے تو اس پہ آپ بک پڑھ لیجئے، الاحکام الاحکام الجنائز ناصر الدین البانی صاحب کی ہے، صفحہ 115، اور فتاوی الدین الخالص جلد 7 172 میں. اب اس کو ذرا سا سمجھ لیجئے، دونوں باتیں سامنے آ گئیں. عام طور پہ آپ نے کسی کا نہیں پڑھا، صرف نجاشی کی بات ملتی ہے، اور نجاشی ایک غیر مسلم ملک میں تھا، تو پھر اس میں جو راجح بات ہے وہ یہی ہے کہ ہر مسلمان کا تو غائبانہ جنازہ نہیں ہوتا چاہیے، لیکن جس کی یہ بات ہو کہ اس کا کسی نے بھی نہیں پڑھا یا دیار غیر میں کوئی فوت ہو گیا، تو پھر اپنے ملک میں یا جہاں بھی خبر ہو وہ پڑھ لے. اور میں آپ کو اس میں ایک بڑا آسان سا حل دوں. ٹھیک ہے، ہم اس پہ شبے میں کیوں پڑھیں؟ نہ پڑھنے میں تو کوئی حرج ہی نہیں ہے نا، ٹھیک ہے نا، بات تو اس پہ ہے نا کہ پڑھ سکتے ہیں کہ نہیں. نہ پڑھنے کو تو کچھ بھی نہیں، وہ تو 100% بات آبویس ہے. تو آپ دعائے مغفرت پڑھیے، دیکھیے نا آپ نے جنازے کی نماز میں کیا پڑھا، سورہ فاتحہ، پھر آپ نے درود شریف پڑھا، پھر آپ نے دعائیں پڑھی اور پھر سلام پھیرا. اصل چیز اس میں تو دعائیں تھی نا، نماز تو آپ نے اللہ کے لیے پڑھی، سورہ فاتحہ اللہ کے لیے پڑھی، درود شریف اللہ کے لیے پڑھا، تو اس بندے کو جس چیز سے فائدہ ہونا تھا وہ دعا ہے نا. آپ ویسے دعائیں مانگیے، جو فوت ہو جاتا ہے آپ اس کے لیے کوئی نیت کریں نہ کریں، یعنی کوئی محفل سجائیں نہ سجائیں، آپ اس کے لیے دعائیں کیجیے، تو اللہ تعالیٰ انشاءاللہ آپ کی دعائیں اس کو لگائے گا. हमेशा ऐसी चीज़ों को सुलह और फाहमत से हल कर लेना चाहिए। यही चंद चीज़ें हैं, मुझे तो ये बुक पढ़ाने के दौरान ऐसे फील हुआ कि पूरी उम्मत एक जगह जमा हो गई है, और नमाज ही वो मौजू है जिस पे बात करने या दूसरे की नमाज सुनने से ऐसे लोग बाज़ दफ़ा कांपते हैं जैसे बिजली से कांपते हों। ना ना ना, उनकी ना सुनना, ये उनकी किताब है। यानी फिक्शन हाथ में आ जाए, गंदे नावल हाथ में आ जाए, डाइजेस्ट और फैशन मैगजीन घर में आ जाए, कोई बुरी बात नहीं। किसी दूसरे के नाम से छपी हुई किताब हाथ में आ जाए, लोग भागने लगते हैं, ये बुरी बात है। मुस्लिम हुड बहुत बड़ी चीज़ है, इसको कभी ना ब्रेक कीजिए। आप मुसलमान को देख कर नहीं बर्दाश्त कर सकते तो आपकी नमाजें पता नहीं किस पड़े में जाएंगी। तो मुसलमान दूसरे मुसलमान का भाई होता है, और उसके साथ ये वो चीज़ है कि जिसको हम सब अपनी ज़िंदगी में अगर देखें तो हमें अंदाज़ा हो जाता है कि इसको ब्रेक करके आप कभी उम्मत डेवलप नहीं कर सकते। ये तो ऐसे ही है कि घर वाले खुद ही लड़ते रहे तो बाहर वालों को अमन का प्याम कहाँ देंगे। ठीक है, चलिए एक और सवाल है, कम ही पूछा जाता है लेकिन बहरहाल सवाल तो मौजूद है। क्या किसी की कब्र पर जाके नमाज़े जनाजा पढ़ी जा सकती है? किसी की छुट गई मसलन, कोई बात में आ गया, आप जाए तो क्या करे? तो सुनिएगा, अबू हुरैरा रजी अल्लाह तआला अन्हु से रिवायत है कि स्याह रंग की एक खातून मस्जिद नबी में झाड़ू दिया करती थी, वो नजर ना आई तो अल्लाह के नबी ने इसके बारे में पूछा। सहाबे कराम ने बताया कि वो फौत हो गई है। आपने फरमाया, तुमने मुझे इत्तला क्यों ना दी, मुझे इसकी कब्र बताओ। सहाबा ने आपको इसकी कब्र बताई, फिर आपने कब्र पर नमाज जनाजा पढ़ी और फरमाया, ये कब्रें तारीकी और जुल्मत से भरी होती हैं, मेरी नमाज के सबब अल्लाह ताला इनको रोशन कर देता है। कितना अच्छा गुमान था आपका। ये बुखारी की रिवायत 1337 और मुस्लिम 956। क्या पता चला कि अल्लाह के नबी एक आम औरत, बिल्कुल जो कह लीजिए कि नॉन भी नहीं थी, बल्कि इसकी पूरी कहानी है अलग से कि ये औरत कुफर पे थी और इस पर एक झूठा इल्ज़ाम लग गया था कि इसने हार चोरी की है, लेकिन असल में इसने नहीं चोरी किया था, और वो चील यानी औकाब जो है वो उसको उठा कर ले गई थी गोश्त का टुकड़ा समझकर। तो इसने अल्लाह से दुआ की थी कि अल्लाह मुझे इनसे निजात दे, मेरी बेगुनाही साबित कर दे। तो अल्लाह ने कबूल की दुआ, और सबके बीच में उस चील ने वो हार नीचे डाला तो लोग शर्मिंदा हो गए। तो इनसे जब माफ़ी मांगी तो इसने कहा कि बस माफ़ी की बात नहीं, बस मुझे आज़ाद कर दो, मेरा अब दिल तुम्हारे साथ रहने को नहीं है। तो उन्होंने इसको फिर जब आज़ाद किया तो ये अपनी जगह से चलती फिरती मस्जिद नबी में आ गई। मदीना के इर्द गिर्द कोई जगह थी जहाँ पे इस पर इल्ज़ाम लगा था, तो अल्लाह के नबी ने फिर इसको मस्जिद में एक हुजरा बना के दिया। ये मस्जिद की सफाई सुथराई करती, आपकी अजवाज के साथ फारिग वक्त में बैठती। तो हज़रत आयशा जो इनका वाक़या सुनाती हैं वो बयान करती हैं कि वो औरत अक्सर एक शेर पढ़ती थी अरबी में, जिसका मतलब क्या था कि वो हार की चोरी का दिन भी मेरे रब की कुदरत का एक इजहार था कि जो मुझे जहालत के अंधेरों से निकाल कर इस्लाम की रोशनी में ले आया। तो पूछने पर फिर उन्होंने ये वाक़या बताया। तो क्या पता चला कि आपको नहीं पता कोई सफाई ही क्यों ना करता हो, लेकिन अल्लाह के यहाँ उसका क्या मुकाम है, वो किस जगह पे है। तो यहाँ पे अल्हम्दुलिल्लाह ये जनाजे से मुतालिक चीज़ें पूरी हुई। आगे तदफीन और ज़्यारत की बातें। अमूरे तदफीन और ज़्यारत। हज़रत उकबा बिन आमिर रज़ी अल्लाहु अन्हु से ये रिवायत है, सलासु सआतिन काना रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम यन्हाना अन नसल्लिया फीहिन्ना औ अन नकबुरा फीहिन्ना मौताना हीना तत्लु शम्सु बाज़िगतन हत्ता तरतफिया। पहला वक्त। फिर वहीन यकूमु कायमु ज़हीरती हत्ता तमीला शम्सु वहीन तदय्यफु शम्सु लिलगुरूबी हत्ता तगरुबा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने तीन औकात पे नमाज पढ़ने और मुर्दों को दफन करने से मना फरमाया। तुलुए आफ्ताब के वक्त, हत्ता के वो बुलंद हो जाए, जब सूरज दोपहर के वक्त ऐन सर पर हो, हत्ता के वो ढल जाए, और गरूबे आफ्ताब के वक्त, हत्ता के वो गुरूब हो जाए। आपने नोट किया होगा ये वही तीन वक्त है जिसमें कोई भी नमाज या नफिल नहीं पढ़े जाते, और ये रिवायत मुस्लिम की है 831। तो इस वक्त पे नहीं दफन करते, क्यों भला? अब देखिए कि मुशरिकीन जो थे इन वक्तों पे सजदा करते थे, और रिवायात से ये तक पता चलता है कि जब सूरज बिल्कुल डूबने वाला होता है तो शैतान सूरज के सामने खड़ा होता है, तो गोया कि उसको सजदा है। तो इन तीन वक्तों पे नहीं करना चाहिए, थोड़ा सा टाइम आगे पीछे किया जाएगा। اسی طرح ابن عمر رضی اللہ عنہما سے روایت ہے کہ نماز فجر اور نماز عصر کے بعد نماز جنازہ ادا کی جا سکتی ہے، یعنی فجر کی نماز یا عصر کے بعد. عام طور پہ تو اس وقتوں میں ہم کچھ نہیں پڑھتے کرتے، یعنی نماز یا سجدہ، لیکن نماز جنازہ بہرحال ہو سکتی ہے. اور اس کی دلیل موتا امام مالک ہے الجنائز 548، اور صحیح روایت ہے یہ. اگر یہ وقت ہوں تو اس وقت فجر کے بعد بھی نماز جنازہ رکھی جا سکتی ہے. قبر گہری کھودیں، اسے ہموار اور صاف رکھیں. یہ روایت ہے جی ابو داؤد کی 3215، اور صحیح روایت ہے، اور ترمذی 1713. تو قبر گہری کھودیں گے، میت جب اندر چلی جاتی ہے اس کو ڈال دیا جائے تو اوپر سے پلین کر دینا چاہیے، یعنی بہت اونچی نہیں رکھنی چاہیے قبر. میت کو قبر کے پاؤں کی طرف سے قبر میں داخل کریں. ابو داؤد کی روایت ہے 3211، اور بیہقی میں جلد 454. دیکھیے ہمارے دین نے اتنی چھوٹی چھوٹی باتیں بھی سکھائی ہیں. اپنے اوپر لے کر سنیے ذرا یہ سب کچھ کیسا دل کو ہاتھ پڑتا ہے. میت کو قبر میں رکھتے ہوئے یہ دعا پڑھیں، بسم اللہ والا ملتی رسول اللہ، اللہ کے نام کے ساتھ رسول اللہ صلی اللہ علیہ وسلم کے طریقے پر ہم اسے دفن کرتے ہیں. افسوس کہ یہ سنت بھی بعض علاقوں میں مٹتی جا رہی ہے کیونکہ لوگوں نے اس کا متبادل ڈھونڈ رکھا ہے، یعنی وہی کلمہ شہادت والا نعرہ اشہد اللہ الہ الا اللہ، جس کا اس موقع پر پڑھنا قطعاً ثابت نہیں ہے. کیا پتہ چلا کہ ہمارے کلچر میں عموماً میت کے ساتھ ساتھ کلمہ پڑھا جاتا ہے اونچی آواز سے، یہ درست نہیں ہے. ٹھیک ہے، اب یہ جو پہلی روایت آپ نے دیکھی کہ مٹی ڈالنے کے بعد یہ پڑھنا، یہ ابو داؤد کی روایت 3213 اور امام زاہبی کی المستدرک حاکم میں 366 ہے. اب یہ دیکھیں کہ یہ روایت قرآن کی ایک آیت بھی ہے نا، اس میں بھی یہی الفاظ کچھ ملتے ہیں، لیکن جتنی دعا اللہ کے نبی نے کہہ دی وہی ہے. بعض لوگ اس سے آگے منہا خلقناکم وفیہا نعیدکم تارت نخرا، یہ سورۃ طہٰ کی آیت ہے، تو یہ نہیں پڑھنی ہے. بس اتنے لفظ ہیں میت کو قبر میں ڈالتے ہوئے کہ بسم اللہ والا ملتی رسول اللہ. ٹھیک ہے، لیکن نہیں پتہ ہوتا. اب وہ نہیں پڑھتے لوگ، اس کی جگہ اشہدو اللہ الہ الا اللہ پڑھتے ہیں. تو یہ ہمارے کلچر کی کچھ کمی بیشی ہیں، اس سے بچنا چاہیے. پھر اب دیکھیں سعد بن ابی وقاص رضی اللہ عنہ نے وصیت کی کہ میرے لیے لاحت بنانا اور اس پر کچی اینٹیں لگانا، جیسا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے لیے کیا گیا تھا. روایت دیکھیے گا، یہ ہے مسلم کی روایت 966. کیا پتہ چلا کہ قبروں کو کچا رکھیے. آپ دیکھیے بعض تو قبر کو بھی گھروں کی طرح سجاتے اور سیمٹ اور ٹائلیں، اور پھر یہ سوچنا کہ یہ بس یہی سارا کچھ اچھا عمل ہے. اللہ تعالیٰ ہمارے قبر کے اندر کے معاملے اچھے رکھے، ہم باہر کی اتنی فکریں کیوں کرتے ہیں. پھر اسی طرح سے انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کی قبر کے ساتھ ریلیٹ کیا کہ میری قبر ویسے بنانا جیسے نبی صلی اللہ علیہ وسلم کی تھی ہیں، اور اللہ کے نبی کی قبر کیسی تھی، اونٹ کی کوہان جیسی تھی، یعنی بہت بڑی نہیں، صرف مڈل سے تھوڑی سی اونچی تھی. یہ بخاری کی روایت ہے 1390. دیکھیے جب اندر جو چلے گئے تو اس کے بعد پھر کیا اوپر ہو، بڑے بڑے اگر کوئی اوپر ممبر بھی لگا دے، اور اسی طرح سے بعض دفعہ لوگ قبروں کے اوپر پوری مسجدیں بنا جاتے ہیں، یہ اسلام میں پسندیدہ نہیں ہے. اور ویسے بھی یاد رکھیے اکیلی قبر پسندیدہ نہیں ہے، شرک پھیلتا ہے اس سے. مسجد کے اندر قبر تو بالکل نہیں جائز، اور اسی طرح سے قبر کے پاس عبادت گاہ بن جانا یہ بھی پسندیدہ نہیں ہے. پھر اور کیا کریں گے، پھر قبر پر مٹی ڈال کر سب لوگ میت کے لیے بخشش اور ثابت قدمی کی دعا کریں گے. جی یہ ابو داؤد کی روایت ہے 3221، اور حاکم اور زاہبی کی مستدرک میں 370. اب آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم خود کھڑے ہو کر وہاں کہا کرتے تھے کہ صل اللہ العافیہ فَإِنَّهُ يُسْأَلُ الْآنَ، اپنے بھائی کے لیے عافیت کی دعا کرو کیونکہ اس سے اس وقت سوال ہو رہا ہے. اپنے پر لیں، جس دن میں قبر میں ہوں گی پھر کیا ہوگا، اندر میرے سے سوال جواب شروع ہیں. اور یقین کیجئے اسی وقت لوگ مر تو بیچارے قبرستان میں آئے ہوتے ہیں، کچھ جانے کی جلدی میں، کچھ پیچھے گھر میں کھانا کھل چکا ہوتا ہے، اور بوٹی ڈھونڈو اور زردہ اور پلاؤ، ہمیں کیا ہو گیا، ہم جانے والوں کے کھانے اور شادی کے کھانوں میں کوئی فرق ہی نہیں رکھتے. اللہ تعالیٰ ہماری اصلاح فرمائے. ہر چیز میں ہمارے لیے کھانا اہم ہو گیا، और खिलाएं ऐसे वक्त में पतली सी दाल बनाकर साथ सूखी रोटियां रख दें कि डबो डबो कर खाओ। फिर याद करो कि इस दुनिया से जाना है तो ये हिसाब देने पड़ेंगे। अल्लाह ताला हमारी आंखें खोल दे। फिर इसके बाद देखिए तदफीन की दुआ, अल्लाहुम्मा अग़फिर लहू अल्लाहुम्मा सब्बित हू, ए अल्लाह इसे माफ़ फरमा, ए अल्लाह इसे साबित कदम रख। सुभान अल्लाह, देखिए कदम कदम पे दुआएं हैं ना। फिर आप देखिए कि नमाज़े जनाजा के फौरन बाद मैयत की चारपाई के पास जमा होकर और इसी तरह तदफीन के बाद 40 या 70 कदमों के फासले पर पहुँच कर मैयत के लिए दुआए मगफरत का खसूसी एहतमाम करना और इसको लाजिम समझना सरासर बिदत है। न जाने ये बातें बनती कहाँ बैठ कर हैं। आप देखिए दीन तो सारा शरीयत सारी मक्का और मदीना से आई, या मस्जिद नबवी थी या मक्का था। अल्लाह के नबी पर जो दीन नाजिल किया गया वो कितना खूबसूरत था, लेकिन आज न जाने कहाँ से ये चीज़ें आ गईं। और जब लोग इसको दीनदारों के नाम से देखते हैं और लोग उनके हाल हुलिये से उनको बहुत रिलीजियस समझते हैं तो वो बेचारे क्या कहें, वो तो कहेंगे ठीक है ऐसे ही होना चाहिए था। तो अल्लाह ताला हमारी जहालत दूर कर दे। फिर इसी तरह कब्रों को पुख्ता करने की ममानियत है, यानी प्रोहिबिटेड है कि हम कब्रों को पक्का करें। कब्रों को ऊंचा करना, पुख्ता बनाना, इन पर गुंबद और कुब्बे बनाना हराम है। देखिए सूरत कहफ हर जुमे को जब आप पढ़ते हैं उसमें भी यही पैगाम है कि असहाबे कहफ की कब्रों पे उन्होंने मस्जिद बनाने की ख्वाहिश की थी जिसको नापसंद किया गया। इसी तरह से जाबिर कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने पुख्ता कब्रें और इन पर इमारत यानी गुंबद वगैरह बनाने से मना किया है, और नीज आपने कब्रों पर बैठने और इनकी तरफ मुंह करके नमाज पढ़ने से भी मना फरमाया है, चाहे कोई शख्स मजावर बनकर बैठे या चिल्लाकशी के लिए, सब नाजायज है। आज देखिए कब्रें रोशन, कब्रिस्तान या मजार और ऐसी जगहों पे अगर बत्तियां खुशबुएं, कहाँ रह जाती है उसमें तस्कीर। चाहे मस्जिदों में लोग थोड़े हों लेकिन ऐसी जगहों पे लोग ज्यादा होते हैं। और ये आखिरी जो रिवायत बताइए सही मुस्लिम अल जनाइस 970 और 972, तो इससे क्या पता चला कि कब्रों के बारे में भी हमें इंतहाई रवैयों से बचना चाहिए। बहुत सारे लोगों को पता ही नहीं कि शिर्क का अक्सर जरिया कब्र परस्ती है। कब्र किसी न किसी तरह से लोगों के लिए शिर्क का दरवाज़ा बनती है। तो खुलासा क्या है, यहाँ पे आज रुकेंगे इंशाल्लाह, यहीं से कंटिन्यू करेंगे कल आगे भी। क्या सीखा आखिरी बातों में, पक्की कब्र नहीं बनानी, ऊंची नहीं बनानी, उस पर कुब्बे और गुंबद नहीं बनाने। और इसी तरह से अल्लाह के नबी ने खुद भी मना किया और आपके साथ जितने भी साथी थे उन्होंने भी इसको पसंद नहीं किया। अल्लाह ताला आपको मुझे अमल की तौफीक अता फरमाए, और जितना ज़्यादा आप देखें कि इन चीज़ों को अपने लिए सुन रहे हैं उतना ही आपको फ़ायदा होगा ना। हम जिंदगी के मसलों को रोते ही रहते हैं और दुनिया से चले जाते हैं, लेकिन हमें आखरत का वो मसला और वो सब कुछ जो अल्लाह ने हमारे सर पे एक तलवार की तरह खड़ा किया हुआ है, हम उससे किसी हद तक गाफिल हैं। अल्लाह ताला आप सब से राज़ी हो, और माशाल्लाह आप ये किताब बिल्कुल अपने आखिरी मरहले पे है। इंशाल्लाह ज़िंदगी रही तो कल आपसे बात होगी। सुभानक अल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। जज़ाकुमुल्लाह खैर, अल्लाह ताला बरकत दे। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।